यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको वार्षिक बजेटमाथिको सामान्य छलफल सकियो। यस वर्षको मनसूनमा बढ़ी वर्षा हुने अनुमान रहेकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबैमा अपील। भोजपुरको विकट सडानन्द नगरपालिकाको साङपाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार। इजरायल र इरान बीचको तनाव जारी, हालसम्म 224 इरानी नागरिकको मृत्यु। र नेपाली क्रिकेट टोलीले आज आफ्नो 100 टी20 अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक 2082 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2082-83 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सकिएको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बजेट आकार स्रोतका हिसाबले यथार्थ फरक र कार्यान्वयन योग्य रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रको आत्मबल वृद्धि गर्दै लगानीको वातावरण बनाउन विभिन्न नीतिगत सुधारका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय आयोजना प्रमुखहरूलाई जवाबदेही र उत्तरदायी बनाइएको भन्नुहुँदै बजेटले लिएको 6% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विगतको तुलनामा न्यूनतम दायरामा रहेर 17% मात्रै राजस्व वृद्धिको लक्ष्य लिएकोले राजस्वतर्फको लक्ष्य पूरा गर्न सकिने आधारहरू रहेको पनि उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्न राष्ट्रिय रणनीति निर्माण भएको र कार्यनीतिलाई प्रभावकारी कार्यान्वयन गरेर निर्धारित समय अगाडि नै मुलुक ग्रे लिस्टबाट बाहिरिने पनि बताउनुभयो। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षालाई दिगो र लक्षित वर्गतर्फ केन्द्रित गर्न ज्येष्ठ नागरिक अपाङ्गता भएकाहरूलाई घुम्ती सेवा मार्फत राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने र सामाजिक सुरक्षासँग आबद्ध गर्ने कार्यक्रमलाई बजेटले समेटेको बताउनुभयो। यसअघि बजेटमाथिको सामान्य छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनताको अपेक्षा र दीर्घकालीन सुधार सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताउनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले बजेट देशको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काएर देशलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशातर्फ नयाँ फड्को मार्ने गरी आएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले भिजिट भिसाको विषय आम सरकारको विषय बनेकाले यसको गम्भीर छानबिन आवश्यक रहेको र 30 दिनभित्र छानबिन समिति बनाएर काम शुरू गरिसक्ने उद्घोष सरकारले गरेकाले तत्काल समिति गठन गरी समस्या समाधानतर्फ लाग्न आग्रह गर्नुभयो। नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गर्न खोजिएको र दुर्गम जिल्लामा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत विषयमा बजेट नदिइएको बताउनुभयो। सांसद रञ्जु कुमारी झाले बजेट जनमैत्री भएको भन्दै यसको कार्यान्वयन पक्षलाई राम्रो बनाउनेतर्फ सरकारले काम गर्नुपर्ने बताउनुभयो। सांसद अब्दुल खानले सबै प्रतिपक्षलाई बजेटमाथिको छलफलमा भाग लिने वातावरण बनाउन माग गर्नुभयो। बैठकको बीचमा फरक फरक समयमा सांसद सूर्य बहादुर थापा र दामोदर पौडेल बैरागीले नियमापत्ति गर्दै संसद सञ्चालनका लागि मर्यादा कायम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरू रामप्रकाश चौधरी, लालवीर चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, उदय शमशेर जबरा लगायतका सांसदहरूले बजेटले आम नागरिकको समस्या हल गर्नुपर्ने, सुशासन र पारदर्शिता कायम गर्नुपर्ने तथा बजेट कार्यान्वयनका लागि सरकारले प्रभावकारी समन्वय गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जारी राखेका छन्। बैठकमा सभामुखसँग समय माग गरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा सबै राजनीतिक दलले उपस्थित हुन पाउने तथा ठूला र साना दलको उत्तिकै हैसियत हुने भन्दै जबरजस्ती बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गर्नुभयो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जनताको हितका लागि राज्यले काम गर्नुपर्ने भन्दै संख्याका आधारमा कसैले पनि दम्भ देखाउन नहुने बताउनुभयो। विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालन गरेपछि रासोपा सांसद बेल घेराउ गरी नाराबाजी जारी राख्नुभयो। यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो। यसै गरी आज बिहान सभामुख घिमिरेले बालवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग पनि सदनमा जारी अवरोधका विषयमा छलफल गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असार 3 गते मंगलबार दिनको 1 बजे बस्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2082 अनुसार विपदको पूर्व तयारी सम्पन्न गरी कार्यान्वयनमा उत्रनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ। यस वर्षको मनसूनमा देशका अधिकांश स्थानमा बढ़ी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमको पूर्वानुमान सम्बन्धी बुलेटिन, बाढ़ी तथा मौसमको पूर्वानुमान सम्बन्धी पूर्व सूचना तथा पूर्व चेतावनी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका निकायबाट प्रवाह हुने पूर्व सूचना, पूर्व चेतावनी, सन्देशमूलक सूचना जानकारीको पालना गरी सो अनुसार सतर्कता अपनाउन सबैमा अपील गरिएको उहाँले बताउनुभयो। मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2082 कार्यान्वयनका लागि संघीय सरकारका जिम्मेवार निकाय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय लगायत सरोकारवाला सबै निकायमा सम्प्रेषण भइसकेको जानकारी दिँदै प्राधिकरणले जिम्मेवार पूर्ण रूपमा निर्वाह गर्न पनि भनिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड़ र हिंसात्मक गतिविधि गर्नेलाई कानूनी कार्यवाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले तोडफोड़मा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभएको हो। विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनु पर्ने लिखित पत्र प्रस्तुत गर्दै तोडफोडमा संलग्नलाई कार्यवाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकामा चिन्ता व्यक्त गर्नुभयो। असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले किर्तिपुर बाहिरैबाट सेवा सञ्चालन गरिरहेको उहाँले अवगत गराउनुभयो। गत फागुन 21 गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनी मार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पस र गत जेठ 14 गते किर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो। 11 विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरू सहितका प्रतिनिधिको छलफल भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रूपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। हरेक जून 21 तारीकमा मनाइने यो दिवसको यस वर्षका लागि सिंगो पृथ्वी मानव स्वास्थ्यका लागि योग भन्ने नारा तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले देशका विभिन्न भागमा संचालित जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी दिनुभएको छ। मन्त्री खड्काले आज उहाँलाई 140 मेगावाट क्षमताको तनहु जलविद्युत तथा 126 मेगावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। निर्माणाधीन सबै आयोजना चाँडो भन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड़ दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। चुरे संरक्षण दिवस 2082 को अवसरमा आज नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्षको गम्भीर ध्यान जानुपर्नेमा जोड़ दिनुभएको हो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले चुरे क्षेत्रमा आश्रित समुदायको जीवन सुरक्षा गर्न चुरे संरक्षणका लागि चुरे तराई मध्य संरक्षण तथा व्यवस्थापन गुरू योजनाको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म 37 जिल्लामा फैलिएको चुरे क्षेत्रले नेपालको भूभागको 12.78% क्षेत्रफल ओगटेको छ। चुरे संरक्षणका लागि थप नीतिगत तथा कानूनी व्यवस्था समेतका लागि सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी गराउँदै उहाँले चुरे संरक्षण बहुसरोकारको विषय भएकाले यसको संरक्षणमा संघीय प्रदेश स्थानीय सरकार स्थानीय समुदाय सबै सरोकारवाला निकायहरूको समन्वय सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहेको बताउनुभयो। सोही कार्यक्रम मार्फत आजैदेखि 10,000 विभिन्न प्रजातिका बिरूवा रोपणको शुरूआत समेत गरिएको छ। भौगोलिक रूपमा विकट मानिने भोजपुरको सडानन्द नगरपालिका 10 साम्पाङमा केन्द्रीय विद्युत विस्तार भएको छ। विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका साम्पाङका 85% नागरिकको घरमा केन्द्रीय विद्युत विस्तार भएको हो। केन्द्रीय विद्युत विस्तार भएपछि त्यहाँका नागरिकको वर्षौंदेखिको टुकीको सहारामा राहत कटाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। विद्युत लाइन विस्तार भएपछि स्थानीय हर्षित भएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीनवटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मन्त्रालयले आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2082 को समीक्षामा मन्त्री गुरूङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकारले डिजिटल नेपाल फ्रेमवर्कको मस्यौदा अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिनुभयो। मन्त्रालयका सचिव राधिका ले आईटी क्षेत्रमा युवालाई प्रोत्साहन गर्न मन्त्रालयले आईटी इन्टर्नशिपका लागि बजेट नै छुट्याइएको बताउनुभयो। वर्षायाम शुरू भएसँगै खानेपानीका मुहान दूषित हुने र विभिन्न प्रकारका किरा फट्याङ्राको टोकाई लगायतका कारण झारा पखाला हैजा आउँ डेंगी लगायतका सरुवा रोगहरू फैलने गर्दछ। त्यस्ता रोगहरूबाट बस्न शुद्ध खानेपानी प्रयोग गर्नुपर्ने लामखुट्टे भुसुना लगायतका किरा फट्याङ्राको टोकाईबाट जोगिनुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव छ। संवाददाता सरिता खनालको रिपोर्ट।
वर्षातको समयमा आउने बाढ़ी पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै पानीको स्रोत प्रदूषित हुने हुँदा सरुवा रोगको संक्रमण फैलने खतरा बढ़ने गर्दछ। वर्षायाममा बाढ़ी पहिरो तथा भलहरू खानेपानीका मुहानमा मिसिनाले खानेपानीको स्रोत दूषित हुने गर्दछ, जसका कारण यस समयमा झाडापखाला, फूड पोइजनिङ, हैजा, टाइफाइड, भाइरल, जण्डिस, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ़ने जनस्वास्थ्यविदहरू बताउँछन्। वर्षायाममा परेको पानी जमेका स्थानमा लामखुट्टे, झिंगा, सुना लगायतका किरा फट्याङ्रा बढ़ने गर्दछन्, जसका कारण मलेरिया, कालाजार, डेंगी लगायतका रोगहरू फैलन सक्ने जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ।
यस पटकको मनसुनी वर्षा पनि शुरू भइसक्यो। सबैभन्दा बेसी नेपालमा लाग्ने चाहिँ झडापखाला रोग हो। झडापखाला आउँ कहिले काहीँ हैजा पनि हुन्छ। टाइफाइड जस्ता रोगहरू प्रदूषित पानी पिउँदा हुन्छ। यो प्रदूषित पानी जुन चाहिँ बगेर आएको भलहरू छ, भल पानी टंकीमा पसेपछि संक्रमण फैलिन्छ। धेरै प्रकारका रोगहरू पानीबाट लाग्छन्। चाहिँ लामखुट्टीले नेपालमा धेरै प्रकारका रोगहरू सार्ने गरेको छ। मलेरिया भयो, कालाजार भयो, अहिले कालाजार पहाडतिर उक्लेर गइरहेको छ, अनि त्यसपछि चाहिँ यो डेङ्गु रोग भयो, यी सबै रोगहरू चाहिँ लामखुट्टीको कारणले हुने गरेको छ। यो भेक्टर सम्बन्धी रोग पनि नेपालमा चाहिँ एकदमै प्रमुख रोग हो।
वर्षायाममा फैलन सक्ने रोगहरूबाट बच्न मुख्य रूपमा शुद्ध पिउने पानी र स्वच्छ खानेकुरा खाने, लामखुट्टे भुसुना तथा अन्य किरा फट्याङ्ग्राहरूको टोकाईबाट जोगिन, कीटनाशक झूलको प्रयोग गर्ने लगायतका सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविदहरूको सुझाव छ। गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग र समस्या खानपान र सरसफाईसँग जोडिने भएकाले व्यक्तिगत रूपमा सतर्क रहँदै सावधानी अपनाउन सकेमा धेरै रोग र समस्याबाट जोगिन सकिने पनि जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीको भनाइ छ।
समग्रमा हेर्दाखेरि पानी शुद्धिकरण गरेर खानु पर्यो, पानी टङ्कीको पानी चाहिँ प्रशोधित गरेर मात्रै गाउँमा पठाउने प्रणालीको विकास गर्नु पर्यो, तातो खानेकुराहरू खानुपर्छ, बासी अनि झिँगा भन्केको यस्तो खानाहरू खायो भने फुड पोइजनिङ हुने डर हुन्छ, त्यो पनि एकदमै यो गर्मीको बेलाको रोग हो। लामखुट्टेबाट बच्नको लागि चाहिँ विषादीयुक्त झुल हुन्छ, त्यो विषादीयुक्त झुल पायो भने असाध्यै राम्रो, पाएन भने साधारण झुल भए पनि झुल लागेर सुत्नुपर्छ।
वर्षायाममा सर्पको डसाईका कारण पनि वर्षेनी मानिसहरूको ज्यान जाने गरेको छ। यस्तै जंगली च्याउको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष झण्डै 2 दर्जन व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ। वर्षायाममा लाग्न सक्ने विभिन्न प्रकारका रोगहरूबाट बच्नका लागि खानेपानीलाई शुद्धिकरण गरेर मात्रै प्रयोग गर्ने, व्यक्तिगत तथा आफ्नो वरिपरिको वातावरण सरसफाईमा ध्यान दिने, खाल्डाखुल्डीमा पानी जम्न नदिने साथै जंगली च्याउ प्रयोग नगर्न पनि जनस्वास्थ्यविदहरूको सुझाव रहेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
सरकारले पुरानो र झन्झटिलो कानूनी व्यवस्थालाई संशोधन गरेर सहज र छिटो छरितो बनाउन लागेको जनाएको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 दफावार छलफल गर्न आज बसेको राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कतिपय स्पष्ट नभएका कानूनलाई सर्वसाधारणले बुझ्ने बनाउन केही नेपाल ऐन अन्तर्गत विभिन्न मूल ऐनहरूमा संशोधन गर्न लागि स्पष्ट पार्नुभयो। आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन, योगमाया आयुर्वेद विश्वविद्यालय ऐन र लोकसेवा आयोग लगायतका ऐनका विभिन्न दफामाथि छलफल भएको हो। बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, नारायण काजी श्रेष्ठ, उर्मिला अर्याल, भगवती नेउपाने, डाक्टर बेदुराम भूषाल, सुरेश आलेमगर, गंगा बेलवासे, डाक्टर अन्जान साक्यले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा गलत विवरण भएमा एकपटकलाई सच्याउने व्यवस्था राख्नुपर्ने, राष्ट्रिय परिचय पत्र खारेजीको व्यवस्था कानूनमा स्पष्ट तोकिनुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले केही दिन यतादेखि इजरायल र इरान बीच शुरू भएको युद्ध र पछिल्लो समय त्यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत इस्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ। आज परराष्ट्र मन्त्रालयमा मन्त्री डाक्टर राणासँग राजदूत बासले इजरायल र इरान बीचको पछिल्लो द्वन्द र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। त्यस अवसरमा मन्त्री डाक्टर राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बास मार्फत इजरायल सरकारलाई आग्रह गर्नुभएको थियो। त्यस अवसरमा राजदूत बासले हाल त्यहाँ स्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराउनु भएको थियो। पहिरोले अवरूद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट दाङ सड़क खण्डको कपुरकोट गाउँपालिका 3 चोरखोलामा पहिरो खस्दा गए रातीदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय र कपुरकोट गाउँपालिकाको सहायताले पहिरो हटाइएपछि दुईतर्फी यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो। अवरूद्ध बनेको झण्डै 4 घण्टापछि सड़क सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो। पहिरोले बीच बाटोमा रोकिएका लामो तथा छोटो दूरीका यातायातका साधनहरू गन्तव्यतर्फ लागेको उहाँले जानकारी दिनुभयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाजुराको हिमाली गाउँपालिका ओडा नम्बर 1 बिछ्यामा बिक्री केन्द्र स्थापना गरेको छ। हिमाली गाउँपालिकाको ओडा नम्बर 1, 2 र 3 लक्षित गरेर बिक्री केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी दिनुभयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडीका निमित्त प्रमुख भरत बुढाले बिछ्यामा स्थापना भएको बिक्री केन्द्रमा यस आर्थिक वर्षसम्मका लागि 3,000 क्विन्टल चामलको कोटा रहेको बताउनुभयो। चामल बिक्री केन्द्र स्थापना भएसँगै स्थानीयलाई चामल किन्न घण्टौं हिँडेर कुवाडी डिपो पुग्नुपर्ने बाध्यता हटेको छ। सहज रूपमा यातायात सेवाको पहुँचमा नरहेका बिच्छावासी अनुदानको चामल गाउँमै सहज रूपमा किन्न पाउने भएपछि खुशी भएका छन्। यसै वर्षबाट हिमाली गाउँपालिकाको धुलाचौर र बुढी नन्दाको पाण्डु साइडमा पनि नयाँ खाद्य बिक्री केन्द्र स्थापना भएको छ। इजरायल र इरान बीचको संघर्ष आज चौथो दिन पनि जारी रहेको छ। गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी व्यापक आक्रमण जारी राखेको छ। यस आक्रमणमा परि इरानको शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारण सहित कम्तीमा 124 जनाको मृत्यु भएको छ। इरानले त्यसको जवाफमा ड्रोन र क्षेपास्त्र मार्फत प्रहार गर्दा इजरायलमा कम्तीमा 24 जनाको मृत्यु भएको छ। इरानले इजरायललाई लामो समयदेखि आफ्नो आणविक केन्द्र विरूद्ध ध्वंस सहकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ। यसैबीच दुवै देशसँग राम्रो सम्बन्धमा रहेका भारतले इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको छ। तेहरानमा रहेको भारतीय दूतावासले सुरक्षा अवस्थाको निरन्तर निगरानी गर्दै इरानमा रहेका भारतीय विद्यार्थीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरेको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। गत वर्षको सरकारी तथ्याङ्क अनुसार इरानमा करिब 10,000 भारतीय नागरिक छन्। यता चीनले तेहरान र इजरायलले मिसाइल आक्रमण जारी राखेपछि इरान र इजरायललाई तनाव कम गर्न तुरन्तै आवश्यक कदम चाल्न आग्रह गरेको छ। चीनको इरानसँग घनिष्ठ सम्बन्ध रहेको छ। चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र तेलको मुख्य खरिदकर्ता हो भने तेहरान अझै पनि कड़ा अमेरिकी प्रतिबन्धमा छ। उत्तर पश्चिमी लोकतान्त्रिक गणतन्त्र कंगोको उत्तर पश्चिमी टुम्बा तालमा डुब्दा कम्तीमा 48 जनाको मृत्यु भएको डीआरसी सरकारले जनाएको छ। बुधबार इक्वेटोर प्रान्तको बिकोरो नजिकैको घटनापछि 46 यात्रुलाई उद्धार गरिएको छ भने 107 अझै बेपत्ता रहेका छन्। मोटार चालित डुंगामा सवार ती मानिसहरू खराब मौसमका कारण डुंगा पल्टिएपछि बेपत्ता भएका थिए। रिपोर्टका अनुसार मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आर्थिक कूटनीतिलाई पुनः अघि बढ़ाउने नीति अघि सारेको छ। आर्थिक कूटनीतिलाई अघि बढ़ाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले मन्त्रालयमा छुट्टै आर्थिक कूटनीति महाशाखा नै स्थापना गरेर काम अघि बढ़ाएको छ। मन्त्रालयमा नै महाशाखा स्थापना गरेर आर्थिक कूटनीतिलाई थप तीव्रताका साथ अघि बढ़ाउन खोजेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण प्रसाद ढकालले
विदेशमा नेपाली वस्तु तथा सेवाको बजारको सम्भावना के छ, निर्यातमा के कस्ता समस्याहरू छन्, के कस्ता प्रक्रियाहरू छन् लगायतका कुराहरूको अध्ययन गरी नेपाल सरकारलाई जानकारी गराउनका लागि दूतावासहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ। नेपालमा विदेशी लगानी भित्राएर तीव्रतर ढंगले विकास गर्नुपर्नेछ। सम्भावित लगानीकर्ताहरूको पहिचान गर्ने, नेपालको लगानीको सम्भावना र अवसरको बारेमा जानकारी गराउने, पर्यटकहरू भित्राउनका लागि थप पहल गर्नुपर्ने देखिन्छ।
सरकारले यसअघि आर्थिक कूटनीति अघि बढ़ाउने गरी कार्यविधि तथा बजेटको व्यवस्था समेत गरेको थियो। दक्षिण पूर्वी एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड झापामा सोमबारदेखि उप क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुरू भएको छ। कार्यशालाको उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले पूर्वी दक्षिण एसियाली राष्ट्रहरू नेपाल, भारत, बंगलादेश र भूटान बीचको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्दै क्षेत्रीय एकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यशाला विशेष अर्थपूर्ण रहेको बताउनुभयो। यस क्षेत्रमा विद्यमान व्यापार र यातायात सञ्जालमा रहेका समस्या तथा चुनौतीहरूलाई स्थलगत रूपमा बुझेर क्षेत्रीय सहकारी मार्फत आवश्यक नीतिगत तथा संगठनात्मक समाधान गर्न कार्यशालाले रणनीतिक सुझाव प्रदान गर्ने विश्वास उपाध्यक्ष अधिकारीले व्यक्त गर्नुभयो। कार्यशालामा काँकडभित्ता फुलबारी बंगलाबन्द कोरिडोरको रणनीतिक महत्व, डिजिटल व्यापार सहज प्रणाली, बहुपक्षीय साझेदारी तथा निजी क्षेत्रको भूमिका लगायतका सत्रहरू आयोजना गरी छलफल हुने कार्यक्रम रहेको छ। दुई दिनसम्म चल्ने कार्यशालामा काँकडभित्ता फुलबारी बंगलाबन्द कोरिडोरको स्थलगत अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा 1,58,60,43,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले यस अवधिमा कुल वार्षिक लक्ष्यको 79% राजस्व संकलन गरेको हो। कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिसानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकोले जेठ महिनामा राजस्व संकलन उत्साहप्रद भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 11 महिना मध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको छ। सोमबार नेपाली शेयर बजारको कारोबार उच्च रकमले बढ़ेको छ। यस दिन बजारको परिसूचक भने सामान्य अंकले सुधार भएको छ। सोमबार नेप्से परिसूचक 2.80 अंकले बढ़ेर 2658.66 को बिन्दुमा कायम भएको छ। सोमबार 318 कम्पनीहरूका 3,36,38,000 किता शेयरहरू 13,18,69,46,000 रुपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
नेपाली क्रिकेट टोलीले आज आफ्नो 100 टी20 अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्डको सामना गर्दैछ। स्कल्याण्डमा जारी त्रिकोणात्मक टी20 अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको यो खेल टिट्यू रंगशालामा नेपाली समय अनुसार राति 7:45 बजे शुरू हुनेछ। नेपालले सन् 2014 आईसीसी टी20 विश्वकप अन्तर्गत हङकङसँगको खेल मार्फत टी20 अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो। नेपालको डेब्यू खेलमा रहेका सुम्पाल कामी अहिले पनि राष्ट्रिय टोलीमा छन्, तर चोटका कारण उनी यो श्रृंखलामा भने उपलब्ध हुने छैनन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित थोरैदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरैदेखि अति धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको वार्षिक बजेटमाथिको सामान्य छलफल सकियो। यस वर्षको मनसूनमा बढ़ी वर्षा हुने अनुमान रहेकाले सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबैमा अपील। भोजपुरको विकट सडानन्द नगरपालिकाको साम्पाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार। इजरायल र इरान बीचको तनाव जारी, हालसम्म 224 इरानी नागरिकको मृत्यु। र नेपाली क्रिकेट टोलीले आज आफ्नो 100 टी20 अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।